ناظرین السلام علیکم، میں لباس رضوی زاوی نگاہ لے کر آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ آپ جہاں کہیں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح سے بخیر و عافیت ہوں گے. زاوی نگاہ میں پیش خدمت ہے رواں ہفتے کے بعض اہم واقعات کا جائزہ. تو آئیے پہلے موضوعات پر ایک نظر ڈالتے ہیں.
امریکی صدر بش کے بیان پر ایران کا رد عمل. اسلام مخالف فلم پر ایران کا باضابطہ احتجاج. پاکستان میں سی آئی اے کے سربراہ کے بیان کی مذمت. امریکہ میں قیدیوں کی ایزا رسانی کے اقدام پر احتجاج. فلسطین میں صہیونی بستیوں کی تعمیر پر اسرائیل کا اصرار.
جی ناظرین، جیسا کہ ابھی آپ نے ملاحظہ فرمایا، اسلامی جمہوریہ ایران کے وزارت خارجہ کے ترجمان سید محمد علی حسینی نے امریکی صدر بش کے اس بیان کو جو انہوں نے بخارس میں نیٹو کے اجلاس سے قبل دیا اور جس میں انہوں نے ایران کے میزائلی پروگرام کو خطرناک قرار دیا، نامعقول اور موقع پرستانہ بتایا اور امریکی صدر بش کے اس بیان کی مذمت کی. اس سلسلے میں ملاحظہ کیجیے ہمارا یہ تبصرہ.
اسلامی جمہوریہ ایران کی وزارت خارجہ کے ترجمان سید محمد علی حسینی نے بخارسٹ اجلاس میں امریکی صدر بش کے مخاصمانہ بیانات کو جو انہوں نے ایران کے میزائل پروگراموں اور توانائیوں کے بارے میں دیا ہے، انتہائی نامعقول اور علاقے کے امن و استحکام کو درہم برہم کرنے کے لیے موقع پرستی سے تعبیر کیا اور اس کی مذمت کی. امریکی صدر بش نے بخارسٹ میں نیٹو کے اجلاس سے قبل اپنے ایک بیان میں مشرقی یورپ میں امریکہ کے میزائلی سسٹم کو ان کے لفظوں میں ایران کے میزائلی سسٹم کا مقابلہ کرنے کے لیے ضروری قرار دیا. صدر بش نے یہ بھی دعویٰ کیا کہ ایران ایک ایسی ٹیکنالوجی کے حصول کی کوشش کر رہا ہے جو ان کے بقول ایٹمی اسلحوں اور بیلسٹک میزائل کی ساخت میں کام آ سکتی ہے. لیکن اسلامی جمہوریہ ایران کی وزارت خارجہ کے ترجمان نے کہا کہ بش کے دورہ صدارت میں پوری دنیا میں سیاسی، اقتصادی اور سیکیورٹی کے بحران پیدا ہوئے ہیں، اسی لیے پوری دنیا میں آج امریکہ سے نفرت کی جا رہی ہے اور امریکہ کی پالیسیوں سے پوری دنیا کے لوگ ناراض ہیں اور ان ناراضگیوں میں اضافہ بھی ہوتا جا رہا ہے. نیٹو کا 3 روزہ اجلاس بدھ کو بخارسٹ میں شروع ہوا اور کہا جا رہا ہے کہ جب سے نیٹو تنظیم وجود میں آئی ہے یہ اجلاس اس تنظیم کی تاریخ میں سب سے بڑا اجلاس ہے، لیکن نیٹو کے دائرے کو پھیلانے کے لیے اختلاف بھی بڑھے ہیں. خصوصاً روس اور امریکہ کے درمیان اس بات کو لے کر اختلاف بڑھتے جا رہے ہیں کہ نیٹو کا دائرہ مشرق روس نیٹو کا دائرہ مشرقی یورپ تک پھیلائے جانے کا مخالف ہے. امریکہ کی یہ کوشش ہے کہ نیٹو میں مشرقی یورپ کے ملکوں کو بھی شامل کر کے اپنے میزائلی سسٹم کو روس کی سرحدوں تک پھیلا دے. اسی لیے صدر بش کی کوشش ہے کہ وہ یوکرین اور میں شامل کر کے اپنے اس پروگرام کو آگے بڑھائیں، لیکن روس نیٹو کے دائرے کو وسعت دیے جانے کو اپنی قومی سلامتی کے منافی سمجھتا ہے اور وہ اس کی مخالفت کرتا ہے. صدر بش نے یہ دعویٰ کر کے کہ نیٹو کے دائرے کو پھیلانے کا مقصد روس کو نشانہ بنانا نہیں ہے، ایران کو خطرہ بنا کر پیش کیا اور اس طرح یہ کوشش کی ہے کہ نیٹو کے دائرے کو روس کی سرحدوں تک پھیلا کر اپنے اس اقدام کی توجیہ کریں اور اس طرح سے اپنے اس اقدام کے لیے روس کی حمایت حاصل کریں اور ساتھ ہی مشرقی یورپ میں اپنے روس کو راضی کر سکیں. صدر بش نے ایران کو ایک فوری خطرہ بتا کر یہ کوشش کی ہے کہ علاقے کے ماحول کو کشیدہ ظاہر کریں اور اپنے میزائلی سسٹم کے قیام کا جواز پیش کر سکیں، لیکن علاقے کے ملکوں کے ساتھ ایران کے بڑھتے ہوئے تعلقات اس بات کے غمازی کرتے ہیں کہ علاقے میں حکم فرما ماحول پرامن ہے اور دوسروں کے مداخلت پسندانہ اقدامات اس میں کسی طرح کا خلل نہیں ڈال سکتے، اور ساتھ ہی یہ بھی کہ ایران کی تمام تر صلاحیتیں دفاعی نوعیت کی ہیں اور علاقے کی امن و سلامتی کی برقراری کے لیے ممد و معاون ہیں.
تہران میں ہالینڈ کے سفیر کو وزارت خارجہ میں طلب کر کے ہالینڈ کے رکن پارلیمنٹ کے ذریعے اسلام مخالف اہانت آمیز اقدام یا فلم نشر کیے جانے پر شدید احتجاج کیا گیا. تہران نے مطالبہ کیا ہے کہ ہالینڈ کی پارلیمنٹ اور حکومت کو چاہیے کہ وہ اس طرح کے اسلام مخالف اقدامات کی روک تھام کرے. اسی طرح آسٹریلیا کے ناظم الامور کو بھی کہ آسٹریلیا جو آج کل یورپی یونین کا موجودہ سربراہ ہے, ناظم الامور کو وزارت خارجہ میں طلب کر کے اس اقدام پر شدید احتجاج کیا گیا. ملاحظہ کیجیے سلسلے میں ہمارا یہ تبصرہ.
تہران میں ہالینڈ کے سفیر کو وزارت خارجہ میں طلب کر کے ہالینڈ کی پارلیمنٹ کے ایک رکن کے ذریعے اسلام مخالف فلم بنائے جانے پر ایران کی جانب سے شدید احتجاج کیا گیا. وزارت خارجہ میں یورپ کے امور سے متعلق شعبے کے سربراہ مصطفیٰ دولتیار نے ہالینڈ کی پارلیمنٹ میں صہیونی لابی سے وابستہ ایک رکن کی اس اہانت آمیز اور گری ہوئی حرکت کی مذمت کرتے ہوئے ہالینڈ کے سفیر سے کہا کہ ہالینڈ کی حکومت اور پارلیمنٹ کو چاہیے کہ مسلمانوں کے مقدسات اور عقائد کا احترام کرنے کے ساتھ ہی فتنہ گر افراد کے اس طرح کے اہانت آمیز اور اشتعال انگیز اقدامات کا سد باب کریں. اسی سلسلے میں سلوانیا کے سفیر کو بھی, جن کا ملک اس وقت یورپی یونین کا سربراہ ہے, وزارت خارجہ طلب کر کے ہالینڈ کے اس رکن پارلیمنٹ کے اہانت آمیز اقدام پر شدید احتجاج کیا گیا. ہالینڈ کی پارلیمنٹ میں دائیں بازو کے انتہا پسند رکن پارلیمنٹ گیرٹ ویلڈرس نے پچھلے دنوں قرآن کریم کے خلاف ایک فلم بنا کر اور اسے برطانیہ کی ایک ویب سائٹ سے ریلیز کر کے پوری دنیا کے مسلمانوں کے جذبات کو مجروح کیا, جس کے باعث پورا عالم اسلام سراپا احتجاج بن گیا. اس فلم میں, جس کا نام ہی فتنہ ہے, 11 ستمبر کے واقعات کے ساتھ ساتھ دیگر بم دھماکوں میں مسلمانوں کو ملوث قرار دینے کی کوشش کی گئی, جس کے باعث مسلمانوں میں سخت غم و غصے کی لہر دوڑ گئی. پچھلے چند برسوں سے بعض یورپی ملکوں میں اسلامی مقدسات کی شان میں اہانت کا عمل اس امر کا غماز ہے کہ یورپی ممالک اپنے ظاہری اور فریبی دعووں کے برخلاف انسانوں کے مذاہب اور عقائد کا کسی بھی لحاظ سے احترام نہیں کرتے. اسلام مخالف فلم بنانے پر مبنی ہالینڈ کے رکن پارلیمنٹ کا اقدام اس حقیقت کی ایک اور تصدیق ہے کہ یورپی حکومتیں یورپ میں مقیم 53 ملین مسلمانوں کے کم سے کم حقوق کا احترام نہیں کرتی. مغرب کے سیاسی اور ذرائع ابلاغ کے حلقوں کی طرف سے 1 ارب سے زائد مسلمانوں کے مقدسات کی اہانت اور مسلمانوں کے خلاف اشتعال انگیز اقدامات اور اسی طرح مسلمانوں کو دہشت گردانہ کارروائیوں سے جوڑنا, یہ سب اس بات کی نشاندہی کرتا ہے کہ مسلمانوں کے خلاف یہ ایک منظم کوشش کے تحت ہو رہا ہے. تہران میں ہالینڈ کے سفیر نے اگرچہ یہ کہا کہ ہالینڈ کی پارلیمنٹ اور حکومت نے اس اقدام کی مذمت کی ہے, لیکن حقیقت یہ ہے کہ مغربی حکومتوں نے ابھی تک اسلامی مقدسات کی اہانت کرنے پر مبنی مغرب کے بعض ذرائع ابلاغ اور سیاسی شخصیات کے خلاف جنہوں نے تہذیب اور انسانیت سے گری ہوئی حرکتیں انجام دی ہیں کوئی قانونی کارروائی نہیں کی ہے. یہ ایسی حالت میں ہے کہ ادیان الہی اور انسانوں کے مقدسات کی اہانت آزادی بیان کے بنیادی اصولوں سے تضاد رکھتی ہے, اور یہ انسانوں کے مذاہب کے احترام کے اصول اور انسانی اقدار کی پاسداری کے روح کے منافی ہے. یورپ میں مسلمانوں کے مقدسات کی اہانت ایک ایسے وقت انجام پا رہی ہے کہ جب یورپی یونین نے سال 2008 کو تہذیبوں کے درمیان گفتگو شنید کا سال قرار دیا ہے. اس لیے دنیا کے مسلمانوں کو یہ توقع ہے کہ یورپی یونین اپنی نیک نیتی کا ثبوت دیتے ہوئے اس طرح کی غیر انسانی کارروائیوں کی روک تھام کے ساتھ ساتھ دینی اور انسانی اقدار کے احترام کی فکر کو اپنے معاشرے میں پروان چڑھائے گی.
اور اب چلتے ہیں پاکستان. پاکستان کے صوبہ سرحد کی اسمبلی میں اس کے اجلاس کے ابتدائی مرحلے میں ہی امریکہ کے خلاف قرارداد مذمت پاس کی گئی. سی آئی اے کے سربراہ نے ایک بیان میں کہا ہے کہ پاکستان کے قبائلی علاقوں میں حملے امریکی مفاد میں ہیں. اس صورتحال پر تبصرہ کر رہے ہیں پاکستان کی آئی ایس آئی کے سابق سربراہ اور ممتاز تجزیہ نگار جنرل حمید گل.
جو مائیکل ہیڈن کا بیان ہے یہ پاکستان کے لیے ایک قسم کا وارننگ ہے, یعنی وہ پاکستان کو نشانہ بنانا چاہتے ہیں, اور اس کا لب لباب یہ ہے کہ آئندہ جب بھی کوئی حملہ, جو کہ وہ خود بھی کروا سکتے ہیں جیسے ماضی میں انہوں نے کروائے, اور کسی جھوٹ کی بنیاد کے اوپر ایک جواز بھی تراشا جا سکتا ہے, تو ایسی صورت میں پاکستان کو وہ نشانہ بنائیں گے, یعنی اس کا ذمہ دار پاکستان ہوگا. اب اس کا ایک پس منظر ہے, وہ یہ کہ پہلے پرویز مشرف صاحب کی جو حکومت تھی وہ آنکھیں بند کر کے امریکہ کے حکم مان رہی تھی. جیسے جیسے وہ کہہ رہے تھے, خود بھی مار رہے تھے, ہمارے قبائلی علاقوں کے اندر راکٹ بھی مارتے تھے اور ریڈ بھی کرتے تھے, उनके ड्रोन जो है पायलटलेस एयरक्राफ्ट वो भी आके हमले करते थे और खुद पाकिस्तान फौज को भी उलझाया हुआ था कबायली इलाकों के अंदर, तो इससे वो बड़े मुतमइन थे। लेकिन जब ये मुंतखब हुकूमत आई है और इसके तमाम ही लीडर जो हैं वो यकजुबान हैं कि हमने कबायली इलाकों में अमन लाना है और वो बातचीत के जरिए से होगा, फौजकशी से नहीं होगा, तो ये कौम ने बहुत पसंद किया और कहा उन्होंने कि ये सारे मामला जो हैं पार्लियामेंट के अंदर तय होंगे। यहाँ पे फिर अचानक ही जब ये बात निकली तो जॉन नेग्रोपोंटे जो उनके डेप्टी सेक्रेटरी ऑफ स्टेट हैं कॉन्डोलीजा राइस के साथ और साथ ही असिस्टेंट सेक्रेटरी ऑफ स्टेट रिचर्ड बाउचर, वो दोनों यहाँ तशरीफ लाए और उन्होंने तमाम लीडर्स के साथ ये बात की, लेकिन मुंह की खाई कि जी हम वॉर अगेंस्ट टेररिज्म में जो पुराना तरीकाकार था उस पर नहीं चल सकते, हमारे अवाम जो हैं वो इस बात को पसंद नहीं करते कि हम अपने ही बच्चों को खुद भी कत्ल करें और अमरीका के हाथों भी कत्ल करवाएं और हमारे फौजी जवान भी इसमें जाया हों। तो इसलिए अब उन्होंने जो कैरेट एंड स्टिक पॉलिसी इख्तियार कर रखी है, यानी गाजर भी दिखाओ और डंडा भी चलाओ। तो एक तरफ तो स्टेट डिपार्टमेंट ये कह रहा है कि पाकिस्तान के की जो पार्लियामेंट के फैसले होंगे हम उसको कबूल करेंगे, लेकिन दूसरी तरफ जो उनका डिपार्टमेंट ऑफ डिफेंस है और अब उन्होंने इंतखाब किया CIA के चीफ का कि आप गुफ्तगू करें, तो उन्होंने एक डंडा दिखा दिया यानी धमकी दे डाली। मैं आपको बताऊं कि ये मसाइल बढ़ते चले जा रहे हैं, अमेरिका की मौजूदगी अफगानिस्तान में या इराक में वो तमाम मसाइल की जड़ है, और अगर अमेरिका ने पाकिस्तान के अंदर अब हाथ डाला तो फिर उसके बाद यहाँ पे पाकिस्तान के अंदर एक अवामी बगावत भी होगी। अगर हुकूमत ना बगावत करे तो भी आप देखेंगे कि यहाँ अवामी रद्द अमल उसका बहुत शदीद होगा, और मैं नहीं समझता कि ये खुद अमेरिका के मफाद में है, खित्ते के मफाद में है, या पाकिस्तान के लिए तो यकीनन अच्छा नहीं होगा, लेकिन अपनी आज़ादी हाकमियत आला और अपने वक़ार और अपनी जान जानो माल की हिफाजत के लिए फिर जो हमसे हो सकेगा फिर वो भी हम भी करेंगे। और यकीनन इसका एक अमेरिका को बहुत बड़ा नुकसान होगा क्योंकि पाकिस्तान एक कोई मामूली मुल्क नहीं है, पाकिस्तान न्यूक्लियर सलाहियत रखने वाला एक बेहतरीन फौज से मुरस्सा और एक अच्छे मोहल्ले वकू का हामिल नजरियाती मुल्क है, और अगर ये बात यहाँ तक पहुंची कि अमेरिका हमारे ऊपर ईरान के अफगानिस्तान के स्टाइल में या इराक के स्टाइल में वो हम पे आके जारहियत दिखाएगा तो फिर हम भी उसके मुकाबले में खड़े होंगे इंशाल्लाह।
ये थे पाकिस्तान के मुमताज तजिया निगार रिटायर्ड जनरल हमीद गुल। अमरीका में यह खबर मंजर आम पर आने के बाद कि अबू गरीब और गुआंतानामो जैसे कैद खानों में या जेलों में कैदियों को ईज़ा रसानी का सिलसिला या शिकंजा दिए जाने का इकदाम अमरीकी हुकूमत कीमा और उसके जरिए बनाए गए कानून के तहत दिया गया था, राय अम्मा की तरफ से शदीद एहतजाज किया गया है। इस सिलसिले में मुलाहजा कीजिए हमारा ये तबसरा।
अमेरिका में ईज़ा रसानी और तशद्दुद के अमल को जायज़ करार दिए जाने की खबर के मंजर आम पर आने के बाद राय अम्मा ने शदीद गम और गुस्से का इजहार किया है। अमेरिकी कांग्रेस में डेमोक्रेटिक पार्टी के नुमाइंदों ने इसी तरह शहरी आज़ादी की तंजीमों ने एक जबान होकर कैदियों के साथ तशद्दुद और ईज़ा रसानी के सलूक को सही ठहराने के व्हाइट हाउस के फैसले की मजम्मत की है। अमेरिकी वजारत जंग पेंटागन ने एक दस्तावेज शाया की है जिसमें ये दिखाया गया है कि अमेरिकी वजारत इंसाफ ने 2003 में दहशत गर्दाना कार्रवाइयों में मुलवस मुशतबा कैदियों को शिकंजे और ईजाएं दिए जाने को कानूनी करार दिया था। इस दस्तावेज में कहा गया है कि अमरीकी सदर फौज के सुप्रीम कमांडर की हैसियत से जंग के जमाने में ईजा रसानी के अमल पर पाबंदी से मुतालिक अमरीका और इसी तरह बैन अल-अक़वामी इदारों के कानून को नज़रअंदाज कर सकते हैं। मुशतबा कैदियों के खिलाफ ईजा रसानी का कानून 11 सितंबर के वाकयात के 16 महीनों के बाद नाफिज किया गया और इसकी बुनियाद पर अबू गरीब और गुआंतानामो के कैदियों को शिकंजे और अजियतें दी गई, और इस वक्त अमरीकी हुकाम और बुश इंतजामिया ने पूरी मनसूबाबंदी के साथ कैदियों के खिलाफ ईजा रसानी और इसी तरह के शिकंजों की जिम्मेदारी कबूल करने से इनकार कर दिया था। इराक के अबू गरीब जेल में कैदियों के साथ गैर इंसानी तर्ज सलूक के سامنے آنے کے بعد امریکی حکام نے رسوائی سے بچنے کے لیے اس سے صاف انکار کر دیا تھا کہ اس طرح کی ویزا رسانیوں کے لیے کسی طرح کا کوئی قانون پاس کیا گیا ہے، اور یہ کہہ کر اپنا دامن بچانے کی کوشش کی تھی کہ قیدیوں سے باز پرس کے دوران جو بھی ناروا سلوک ہوئے ہیں وہ نچلی سطح کے فوجی افسروں نے اپنی ہی مرضی سے کیے ہیں، جبکہ ان افراد نے عدالتوں میں بارہا یہ بیان دیا ہے کہ قیدیوں کے خلاف ویزا رسانی کا عمل اعلیٰ امریکی عہدیداروں کے کہنے پر ہی انجام پایا ہے۔ اب یہ بات واضح ہو گئی ہے کہ قیدیوں کو شکنجہ دیے جانے یا انہیں ایزائیں پہنچانے کا غیر انسانی اقدام امریکہ کے اعلیٰ عہدیداروں کے کہنے پر ہی انجام پایا۔ امریکی حکومت کا یہ دعویٰ ہے کہ دہشت گردانہ کاروائیوں میں شریک مشتبہ افراد سے اقبال جرم کرانے کے لیے ہر طرح کا طریقہ یا روش اپنائی جا سکتی ہے۔ امریکہ کے قدامت پسند ٹولے کا تو یہاں تک کہنا ہے کہ کوئی بھی بین الاقوامی قانون کا معاہدہ دہشت گرد مخالف کاروائیوں کے نام میں حائل نہیں ہو سکتا۔ اسی لیے امریکی وزیر خارجہ کانڈولیزا رائس نے پچھلے ساتھ یہ تجویز کی تھی کہ جنگ قیدیوں کے بارے میں جنیوا کے چاروں کنونشنوں میں اس طرح ترمیم کی جائے کہ امریکہ گوانتانامو کے قیدیوں کے ساتھ جس طرح سے بھی چاہے پیش آئے۔ امریکی حکام کے اس طرح کے غیر ذمہ دارانہ بیانات اور عالمی معاہدوں کے بارے میں ان کی اس طرح کی سوچ نے اس ملک کے نام کو دنیا میں انسانی حقوق کے خلاف ورزی کرنے والے ملکوں کی فہرست میں شامل کر دیا ہے۔ سیاسی مبصرین کا کہنا ہے کہ امریکی انتظامیہ نے اب کچھ دنوں سے قیدیوں کے ساتھ غیر انسانی سلوک پر مبنی اپنے اقدام کو چھپانا بھی چھوڑ دیا ہے، اور اس نے اپنے اس طرح کے اقدامات کو قانونی ظاہر کرنے کے لیے مختلف سیدھے نوٹیفکیشنز اور دستوری عمل کا سہارا لینا شروع کر دیا ہے، اور اس طرح کی صورتحال عالمی سطح پر انسانی حقوق کے معاملے کو لے کر بحرانی کیفیت کو جنم دے گی، اور اس سے دنیا کے متعدد علاقوں میں انسانی حقوق کی پائمالی کو رواج ملے گا۔
ناظرین اب رخ کرتے ہیں مقبوضہ فلسطین کا۔ صہیونی حکومت نے کہا ہے کہ وہ مقبوضہ فلسطینی علاقوں میں صہیونی بستیوں کی تعمیر کا عمل تیز تر کر رہی ہے۔ خبروں میں یہ بھی بتایا گیا ہے کہ صہیونی حکومت اپنے پروگرام کے تحت مقبوضہ علاقوں بالخصوص غرب اردن اور بیت المقدس میں 1400 صہیونی بستیوں کی تعمیر کا ارادہ رکھتی ہے۔ یہ وہ عمل ہے جس کو اقوام متحدہ نے غیر قانونی اور بلا جواز قرار دیا ہے۔ ظاہر ہے کہ صہیونی حکومت کی اس طرح کے اعلانات اور اقدامات سے اس کی توسیع پسندانہ ماہیت ایک بار پھر برملا ہو جاتی ہے۔ اس موضوع پر گفتگو کرنے کے لیے ہم نے اپنے اسٹوڈیو میں دعوت دی ہے سیاسی امور کے ماہر جناب گلشن عباس نقوی صاحب کو۔ صہیونی حکومت کے اس تازہ اعلان پر آپ کیا تبصرہ کریں گے؟
جی بالکل، میں اس کے بارے میں یہ کہنا چاہوں گا کہ صہیونی حکومت نے جی یہ جو اعلان کیا ہے مزید بستیاں بنانے کا، اور پہلے سے جو بستیاں موجود ہیں ان میں وسعت لانا چاہتی ہے، تو یہ صہیونی حکومت کا کافی پرانا منصوبہ ہے، یہ کوئی نیا منصوبہ نہیں ہے۔ لیکن ہم دیکھتے ہیں کہ امریکہ میں اناپولیس کانفرنس جو ہوئی تھی، تو اگرچہ وہ امن کے نام پر ہوئی تھی اور اس میں امریکہ نے یہ اعلان کیا تھا کہ فلسطینیوں اور اسرائیل کے درمیان امن قائم ہوگا، لیکن ہم نے دو چیزیں اس میں واضح طور پر دیکھیں اس کانفرنس کے بعد۔ ایک یہ کہ اسرائیل نے فلسطینیوں کے خلاف اپنے مظالم میں شدت پیدا کر دی اور غزہ کا محاصرہ کیا، اور خاص طور پہ غزہ پٹی کے جو فلسطینی ہیں ان پر اپنے محاصرے میں اور مظالم میں بہت شدت پیدا کر دی، ان کا وسیع قتل عام کیا۔ اس کے علاوہ دوسری بات جو ہم نے دیکھی وہ یہ تھی کہ شہر سازی یا یہودی بستیوں کی تعمیر، اور یعنی نئی یہودی بستیوں کی تعمیر جہاں پر نہیں ہے وہاں پر اسرائیل نے کوشش کی، یعنی منصوبہ بنایا اور اس پر عمل درآمد شروع کیا کہ نئی یہودی بستیاں تعمیر کی جائیں، اور اس کے علاوہ جو پہلے سے موجود ہیں ان میں نئے گھر بنائے جائیں اور ان کو وسعت دی جائے، تو اس میں بھی شدت پیدا ہوئی اناپولیس کانفرنس کے بعد۔ تو اس کا نتیجہ ہم یہ دیکھتے ہیں کہ اگرچہ امریکہ اور اسرائیل جو ہیں ظاہری طور پر یہ کہتے ہیں کہ ہم امن چاہتے ہیں، لیکن ہم نے دیکھا یہ کہ وہ امن کے نام پر اپنی توسیع پسندانہ پالیسیوں کو آگے بڑھا رہے ہیں یہ دونوں ملک۔
اور دیکھا گیا، معاف کیجیے گا کہ وقت بہت کم ہے، یہ جو ابھی تازہ اعلان ہوا ہے یہ ایک ایسے موقع پر ہوا ہے جب کانڈولیزا رائس نے مقبوضہ فلسطین یا اسرائیل کا دورہ کیا ہے، اور دیکھا گیا ہے کہ جب بھی اس طرح کے دورے امریکی حکام کے انجام پاتے ہیں تو یا تو اس طرح کی توسیع پسندانہ کاروائیوں میں شدت آ جاتی اسرائیل کی، یا پھر اس کی وحشیانہ کاروائیوں پہ حملوں کی صورت میں شدت آ جاتی ہے، کیا کہیں گے آپ؟
جی بالکل، میں یہی کہنا چاہ رہا تھا کہ सहूनी हुकूमत ने जो ऐलान किया है तो उसको अमेरिका की भरपूर हिमायत हासिल है, और उसका एक सबूत जो है वो यही है कि उसने ये ऐलान इस मरतबा जो किया है वो उस वक्त किया है कि जब अमरीकी वजीर खारजा कोंडोलीजा राइस यहाँ मशरक वस्ती के दौरे पर आईं और सहूनी वजीर अजम के साथ उन्होंने मुलाकात की, और सहूनी वजीर अजम ओलमर्ट ने वाज़ तौर पर यह कहा कि हम यहूदी बस्तियों में वसत लाना चाहते हैं और नई बस्तियाँ जो हैं बनाना चाहते हैं। तो मजमू तौर पर मैं ये कहना चाहूँगा कि सहूनी हुकूमत का मकसद जो है इसे वो ये है कि यहाँ आप जानते हैं कि मुसलमानों का जो है वो अक्सरियत है, मुसलमानों की आबादी जो है वो ज़्यादा है, और सहूनी चाहते ये हैं कि यहाँ पर इस इस्लामी रंग को और ये इस्लामी तशख़्स जो है इस इलाके का फ़लस्तीन का उसको ख़त्म करके तो उसको एक सहूनी तशख़्स जो है वो अता करें। इसी सिलसिले
आबादी के तनासुब
में आबादी जो है जी आबादी जो है वो अपनी ज़्यादा करना चाह रहे हैं, और ये कितनी सितम ज़रीफ़ी है कि जिनका ये मुल्क है यानी ये मुल्क फ़लस्तीनियों का है उनको वहाँ से बेघर करके दूसरे मुल्कों की तरफ भेजा जा रहा है, नकल मकानी पर मजबूर किया जा रहा है, और जिनका कोई मुल्क ही नहीं है यानी जिनका ये फ़लस्तीन मुल्क ही नहीं है इसराइली जो है उनको दुनिया भर से लाकर यहाँ पर बसाया जा रहा है। और ये आप देखें कि सहूनी हुकूमत जो है वो 1968 से लेकर अब तक फ़लस्तीनियों के तकरीबन 80,000 घर जो है वो मिसमार कर चुकी है, वो भी इसी पॉलिसी का नतीजा है कि फ़लस्तीनियों के घरों को तबाह किया जाए ताकि उनकी आबादी जो है वो यहाँ पर कम हो, घर तबाह होने की सूरत में वो दूसरे ममालिक में नकल मकानी पर मजबूर हों और यहाँ पर यहूदियों की बस्तियाँ जो हैं वो बसाई जाएँ ताकि आबादी जो है वो इसराइलियों के हक़ में हो।
जी गुलशन नकवी साहब, अभी चीन ने ऐलान किया है बज़ाहिर चीनी वज़ीर आज़म ने कि वो चाहते हैं कि ये जो मामला है मशरिक़ वस्ती और ख़ासतौर पर फ़लस्तीन का फ़लस्तीनी और सहूनी हुकूमत के दरमियान सालिसी का किरदार अदा करना चाहता है, वो चाहता है कि हम इसमें रोल अदा करें। तो ये तो बात तय है कि अमेरिका मशरिक़ वस्ती के मामलात में या फ़लस्तीन के मामलात में गैर जानिबदार और सालिस नहीं, चूँकि ख़ुद वो एक फरीक है और इसराइल से बढ़कर वो फ़लस्तीनियों पर ज़ुल्म ढाता है, चूँकि इसराइल जो भी ज़ुल्म ढा रहा है वो अमेरिका की ही माँ पर उसके ही इशारे पर कर रहा है। तो इस तरह से रूस या चीन का इस मामले में आना कितना मौसर हो सकता है आपके ख्याल में?
जी अगर आपके पास टाइम हो तो मैं इसको तफसील के साथ,
बस डेढ़ मिनट का वक्त है
जी। ये बात जो आपने चीन की तरफ इशारा किया, चीनी वज़ीर आज़म ने मुत्तहिदा अरब इमारात के वज़ीर आज़म से मुलाकात में कहा है कि हम मशरिक़ वस्ती के मसाइल में अपना किरदार अदा करना चाहते हैं, और मुत्तहिदा अरब इमारात के वज़ीर आज़म राशिद ने भी कहा है कि अपने दोनों ममालिक के ताल्लुकात की उन्होंने उस पर मसरत का इजहार किया, खुशी का इजहार किया, और उसके बाद कहा है कि वो भी चाहते हैं कि चीन जो है वो मशरिक़ वस्ती में अपना किरदार अदा करे। तो असल में बात यह है कि चीन का किरदार तो बहुत मुअसर वाक़ हो सकता है मशरिक़ वस्ती के मसाइल के हल के बारे में, कम अज़ कम इतना हो सकता है इसे कि अमरीका और यूरोपीय यूनियन जो इसराइल के तमाम मजालिम की हिमायत कर रहे हैं तो उसमें किसी कदर कमी वाकई हो सकती है। लेकिन अब सवाल यह है कि चीन क्यों करना चाहता है, तो उस सिलसिले में मैं ये कहना चाहूँगा कि चीन चूँकि अपनी मसनूआत जो है यानी चीन और मुत्तहिदा अरब इमारात का जो ताल्लुकात उनके जो हैं वो तिजारती हैं, यानी चीन इंसानी बुनियादों पर ये काम आगे नहीं करना चाहता बल्कि अपने मुल्की मफादात को मद्देनजर रख के ये करना चाहता है। तो चीन चूँकि अपनी मसनूआत जो है वो मशरिक़ वस्ती में लाता है, इसी खलीज फ़ारस के मुल्कों में लाता है, और खलीज फ़ारस की बंदरगाह बिन अली जो है उसके ज़रिए से लाना चाहता है। और दूसरी तरफ हम देखते हैं कि चीन चूँकि उसकी आबादी बहुत ज़्यादा है और उसको ज़रूरत है कि एनर्जी की, उसको तेल के ज़खायर की ज़रूरत, तेल की ज़रूरत है, और वो तेल जो है वो मशरिक़ वस्ती के इलाके से फराहम कर सकता है और अपनी तेल की ज़रूरियात जो है तवानाई की ज़रूरियात उनको मशरिक़ वस्ती के इलाके से पूरा कर सकता है।
बहुत तो शुक्रिया, चूँकि वक्त हमारा बड़ा कम बल्कि यूँ कहा जाए कि ख़त्म हो चुका है, हम आपसे माज़रत चाहते हैं। यानी बहरहाल उसके अपने तजारती मफादात हैं इसका,
लेकिन इसके बावजूद मैं ये कहना चाहूँगा कि उसका किरदार जो है वो काफ़ी हद तक मुअसर वाक़ हो सकता है।
बहुत शुक्रिया आपका। नाज़रीन यहीं पर वक्त ख़त्म होता है, हम आपसे इजाज़त चाहते हैं, मुझे और एक साथी में इजाज़त दीजिए, खुदा हाफ़िज़।